This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्ते श्रोताहरू, भोइस अफ शांग्रीला 101.5 लिएर आज म मुना
र म कमल
तपाईँहरूको साथमा आएका छौँ। श्रोताहरू, हामीले गत हप्ता नै भनेका थियौँ कि आजका हाम्रो कार्यक्रमलाई चाहिँ अलिकति हामीले भनौँ अलिकति कवितामय बनाउँदैछौँ र यसै क्रममा हामीले हाम्रो समुदायका एक व्यक्तित्वलाई आज हामीले हाम्रो कार्यक्रममा निम्त्याएका छौँ। र कमल, हामीले सधैँ चाहिँ हाम्रो पहिलो सेक्सन त हामीले न्युजबाट नै सुरु गर्छौँ नि, होइन र?
हजुर, हामीले न्युजबाट नै सुरु गर्छौँ, ठिक भन्नुभयो। त्यस्तै गरी हजुर श्रोताहरू, हामीहरू हाम्रो फेसबुकको पेजभर यो सोभर अनलाइन रहनेछौँ। हजुरहरूलाई केही म्यासेजहरू, केही डेडिकेसनहरू कसैलाई पठाउनु छ भने हजुरहरूले हामीलाई त्यहाँ लेखी पठाउन सक्नुहुन्छ।
खास गरी रक्षाबन्धनको उपलक्ष्यमा कसैले म्यासेज पठाउनु छ
हजुर,
उहाँलाई लाइभ पठाउन सक्नुहुन्छ।
हजुर, एकदम ठिक भन्नुभयो इन्द्रजी। श्रोताहरू, हामी सदा चाहिँ हाम्रो कार्यक्रम आज सुरु गरौँ समाचारबाट।
समाचार सुरु गर्नुभन्दा अगाडि म रक्षाबन्धनको उपलक्ष्यमा सम्पूर्ण दिदीभाइ तथा दाजुबहिनीहरूलाई शुभकामना टक्र्याउन चाहन्छु। सुरुमा नेपालको खबर। श्रावण 22 अपहरणमा परेकी ललितपुर कुपण्डलकी रोजी महर्जनका प्रेमी सुभाष उप्रेतीले हत्या गरेको समाचार छ। प्रहरीले मङ्गलबार राति 12 बजे नल्लु गाविसको चौघरे सिगाने भन्ज्याङको खोल्साभित्र सब फेला पारेको हो। अघिल्लो शुक्रबार साँझ फिल्म हेरेर घर फर्कने बताएकी रोजी अबेरसम्म नआएपछि बुबा गोविन्दले ललितपुर प्रहरीमा खबर गरेका थिए। प्रहरीले अनुसन्धानका क्रममा सुभाषलाई शुक्रबार राति नै नियन्त्रणमा लिएको थियो। सुभाषले आफूले शुक्रबार मारेर फालेको बताएपछि अपराध महाशाखाका डिएसपी हृदय थापासहितको टोलीले सब फेला पारेको हो। झाडीभित्र लास कुहिएर गनाउन थालेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। सुभाषसहित ललितपुरका सचित खड्का र सोलुखुम्बुका हुसेन राई पनि पक्राउ परेका छन्। कुमार तामाङ र कत्ले भन्ने राजु लोहार फरार छन्। सुभाषले प्रेमिकाले आफूलाई धोका दिएको कारण हत्या गरेको बताएका छन्। उप्रेती र महर्जनले प्लस टूमा सँगै पढेका हुन्। काठमाडौँको शान्तिनगरका स्थायी बासिन्दा उप्रेती पाँच महिना अघि मात्र लन्डनबाट फर्किएका हुन्। सुभाषले राजुसहित अन्य सहयोगीलाई मोटरसाइकल बेचेर 150,000 रुपियाँ खर्च गरेको प्रहरीको भनाइ छ। अब नेपाल र अस्ट्रेलिया बीचसँग सम्बन्धित एउटा समाचार। सिडनी मर्निङ हेराल्डका अनुसार 10 रुपियाँ दरको नेपाली प्लास्टिक नोट आफू कहाँ छपाउन अस्ट्रेलियाको सरकारी कम्पनीले नेपाली अधिकारीलाई घुस खुवाएको खुलेको छ। नेपालसहित विभिन्न देशको प्लास्टिक नोट छाप्ने क्रममा भएको यो घटनालाई अस्ट्रेलियाको इतिहासमै सबैभन्दा ठुलो घुसकाण्डको रूपमा लिइएको छ। नेपालको 10 रुपियाँ दरको प्लास्टिक नोट रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाको स्वामित्व प्राप्त नोट प्रिन्टिङ अस्ट्रेलियामा नामक कम्पनीमा छापिएको हो। उक्त कम्पनीले छपाई सम्बन्धी सम्झौता हुने बित्तिकै सन् 2007 मेमा नेपाल प्रतिनिधि हिमालय पाँडेलाई जिम्मेवारीबाट हटाएको थियो। त्यसको ठिक सात महिना अघि नोट छपाईमा घुसकाण्डको आशंका गर्दै आन्तरिक छानबिन सुरु भएपछि पाँडेलाई हटाइएको बुझिएको छ। नेपाली नोटको छपाईका लागि घुस दिएको विषयमा छानबिन सुरु भएको छ। छानबिनका क्रममा अनियमितता भेटेपछि केन्द्रीय ब्याङ्कका अधिकारीले चिन्ता व्यक्त गरेका थिए। उनीहरूले यसबारे केन्द्रीय ब्याङ्कको सञ्चालक समितिलाई सूचित गरेका थिए। केन्द्रीय ब्याङ्कको लेखा परीक्षण समूहले आपतकालीन निर्णय लिँदै थप जाँचबुझ गरेको थियो। उक्त जाँचबुझको नतिजा आजसम्म गोप्य राखिएको छ। केन्द्रीय ब्याङ्कले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनेको छ, सेल्स एजेन्ट प्रयोगका क्रममा कम्पनीको नियम विपरीत काम भएको पाइएको छ। नियम विपरीत काम भएको फेला पार्ने बित्तिकै पाँडे र क्वालालम्पुरका डिलर अब्दुल कायुमलाई प्रतिनिधिबाट हटाइएको थियो। नेपालको राजनीति सम्बन्धी समाचार फेरि। मधेस मोर्चासहित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। शान्ति प्रक्रिया र राष्ट्रिय सहमतिको सरकारका लागि बसेको उक्त बैठक बैठकमा सहमति जुट्न नसकेको बैठक आजै बसेको हो। प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रिया र राष्ट्रिय सहमतिका लागि अन्तिम प्रयास सफल नभए 28 गते शनिबार राजीनामा गर्ने घोषणा गरिसकेका थिए। आइतबार प्रधानमन्त्री खनालले सहमतिका लागि अन्तिम प्रयास स्वरूप मोर्चासहितको तीन दल बैठक बोलाएका हुन्। बैठकमा कुनै निष्कर्ष निस्कन नसकेपछि काङ्ग्रेस र मधेसवाद दलहरूले प्रधानमन्त्रीलाई अविलम्ब राजीनामा दिन सुझाव दिएका छन्। अब भुटानतिरको खबर। भुटानमा खुसियाली सम्बन्धी अर्को अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। 3 दिने सो सम्मेलनमा 10 देशका 40 जना विद्वानहरूको सहभागिता थियो। सो सम्मेलनले पारित गरेको घोषणापत्र आगामी महिना संयुक्त राष्ट्रसङ्घको महासभामा प्रस्तुत गरिनेछ। गत महिना युएनले खुसियालीलाई पनि मानव विकास सूचकाङ्कको मान्यता दिएको थियो। सो निर्णयका लागि भुटानले गरेको प्रस्ताव पास भएको थियो। सधैँ भुटानको सेन्टर फर भुटान स्टडिजले यस्तो सम्मेलन आयोजना गर्थ्यो भने यसपाला यसका संस्थापक जिग्मे थिन्ले आफैले आयोजकको भूमिका निभाउँदैछन्। जिग्मे थिन्ले भुटानका प्रधानमन्त्री पनि हुन्। अमेरिकाका जेफ्रे सच सहआयोजक हुन्। सेन्टर फर भुटनिस स्टडिज अब यसबाट पाहा लागेको छ। सम्मेलन खुसियाली मापदण्डको प्रचार प्रसार गर्ने निर्णय गर्दै सकिएको छ। त्यस्तै सम्मेलनले हाल यसलाई विद्वत वर्ग बीचको छलफल मात्र रहेकोमा अब उपरान्त प्रभावशाली व्यक्तिहरूलाई पनि समावेश गरी यसको व्यापक प्रचार गर्ने निर्णय गरेको छ। चाँडै हुन लागेको वर्ल्ड इकोनोमिक फोरममा पनि खुसियालीबारे प्रेजेन्टेसन गरिनेछ भने प्रचार प्रसार पछि आएको निष्कर्षलाई संयुक्त राष्ट्रसङ्घको महासभामा पेश गरिनेछ। खुसियाली सम्बन्धी यो 5 सम्मेलन हो। भुटानका 8% बच्चाहरू आज पनि शिक्षाभन्दा बाहिर छन्। एउटा नयाँ रिपोर्ट अनुसार 6 देखि 12 वर्ष बिचका 8% बच्चाले स्कुल देखेका छैनन्। गत संसद बैठकमा प्रधानमन्त्रीले पेश गरेको रिपोर्टमा भने 94% बच्चा स्कुलमा रहेको बताइएको थियो। यसमा केटाहरूको भन्दा केटीहरूको सङ्ख्या अधिक छ। शिक्षित आमाका बच्चा स्कुल जाने गरेको देखियो। तर यी सबै भुटानी वा भुटानमा बसेका विदेशी बाबुआमाका बच्चा हुन्, छुट्याइएको छैन। त्यस्तै माध्यमिक तहको शिक्षा लिने गरे उमेरका 29% बच्चाहरू स्कुलदेखि बाहिर छन्। तर यी बच्चाहरूमध्ये 55% मात्र माध्यमिक तहमा पुग्छन् अनि अति थोरै मात्र उच्च माध्यमिक तहमा पुग्छन्। भुटानको आर्थिक विकास योजना तयार गर्न आएको म्याकिन्से कम्पनीले आफ्नो योजना सरकारलाई बुझाएर गएको साता विदा भएको छ। योजना बनाए बापत उसलाई सरकारले नगलट्रम 43 करोड तिरेको छ। तर सरकारले सो कम्पनीबाट कस्तो योजना पायो भनेर विस्तृत रूपमा खुलाएको छैन। सरकारले यो योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 3 वर्ष देशमा रहँदा उपयुक्त योजना तयार नपारेको भने अनावश्यक ठाउँमा खर्च गरेको भन्दै खुब आलोचित भएको थियो यो कम्पनी। सो रिपोर्टलाई एक्सेलरेटेड भुटान सोसियो इकोनोमिक डेभलपमेन्टमा नाम दिइएको छ। यसै संस्थाको योजना अनुसार सरकारले आगामी 2013सम्ममा 1,00,000 पर्यटक भित्राउने लक्ष्य राखेको छ। कम्पनीले 73 योजना तयार पारेर सरकारलाई बुझाएको छ। भुटानको निर्वाचन आयोगले सरकारलाई हालै निर्वाचित छोक्पा अर्थात् ब्लक तहका जनप्रतिनिधिहरूको तलब बढाउन सुझाव दिएको छ। हाल उनीहरूका लागि न्यूनतम 2,000 मात्र तलब तोकिएको छ। देशको कानुनअनुसार तल्लो तहको कामदारले पनि दैनिक 100 अर्थात् मासिक 3,000 तलब पाउनुपर्छ। तलब कम भएका कारण हालैको चुनावमा कमैले मात्र छोकमा पद लड्ने तत्परता देखाएका थिए। सरकारबाट पाउने तलबले आफ्नो जीविका नचल्ने भएका कारण निजी काममा लाग्नुपर्ने छोकपाहरूको बाध्यता छ। यसले जनताले पाउने सेवामा असर पुगेको छ। तर हालै मात्र सरकारले छोकपाहरूको तलब 1500 बढाएर 2000 बनाएका कारण फेरि बढाउने सम्भावना एकदमै कम देखिन्छ। अब एउटा स्वास्थ्य सम्बन्धी रमाइलो प्रसङ्ग। के तपाईँलाई छिनछिनको सुताईमा निन्द्रा पुरा गर्ने प्रयास गर्नुहुन्छ? यदि यसो हो भने तपाईँ स्वास्थ्यसँग खेलबाड गर्दै हुनुहुन्छ। एक अनुसन्धान नतिजाले देखाएअनुसार यस्तो कुकुर सुताईले स्मरण शक्तिलाई कमजोर पार्छ, जसले गर्दा डिमेन्सियाको खतरा बढी हुन्छ। स्टेनफोर्ड विश्वविद्यालयद्वारा गराएको उक्त अनुसन्धानपछि यसका प्रमुख डाक्टर लुइस डेलेका अनुसार गहिरो निन्द्राले स्वास्थ्यमा धेरै महत्त्व राख्छ र यसको अभावमा एल्जाइमर र उमेरजन्य विभिन्न रोग लाग्न सक्छन्। मुसामा गरेको परीक्षणमा उक्त निष्कर्ष निस्केको हो। निद्रामा बाधा आएपछि मुसालाई दैनन्दिनका वस्तु चिन्न समेत मुस्किल परेको थियो। उक्त अनुसन्धान सामान्यभन्दा कम निद्रा वा कम गहिरो निद्रा नभई छिनछिनको निद्रामा अध्ययन गरिएको थियो। अनुसन्धानकर्ताले अध्ययनमा निद्रा वा बिउजिँदाको समयमा मस्तिष्कमा हुने एक प्रकारको प्रयासलाई लक्षित गरी निद्राको समय मुसाको मस्तिष्कमा सिधा प्रकाशको तरङ्ग पठाएको थियो। यसको अर्थ के थियो? निद्राको कुल समयमा अप्ठ्यारोमा नपारी उनीहरू मुसाको निद्रालाई अवरोध गर्न सक्थे। यसपछि मुसालाई दुई फरक फरक वस्तु देखाइयो, जसमध्ये दिनौँ देख्ने वस्तुलाई समेत मुसाले नचिन्नमा निन्द्राको कमीलाई कारक मानिएको छ। अब स्पोर्ट्स सम्बन्धी खबरका लागि म कमलजीलाई दिन्छु।
धन्यवाद इन्द्रजी। श्रोताहरू सुन्दै हुनुहुन्थ्यो समाचार इन्द्र अधिकारीजीबाट। अब एडलेडमा छोटो यो स्पोर्ट भनौँ, सोसल फुटबल भनौँ, त्यसको यो मैले छोटो न्युज तयार पारेको छु। आज मोटबरीमा नेपाली फुटबल क्लबले सोसल फुटबल आयोजना गरेको थियो। यो हरेक सन्डे हुँदै आएको छ। आजको म्याचमा दुईवटा टिम बनाएको थियो। यो टिमको नाम छ अन्नपूर्ण र माछापुछ्रे। यस खेलमा अन्नपूर्णले एकदम राम्रो सुरुवात गरेको थियो। टिम अन्नपूर्णले आजको खेल 7-3 गोलले जितेको थियो। टिम अन्नपूर्णले सुरुमै धेरै गोल गर्न सफल भयो र खेलाडीहरू पनि एकदम राम्रो खेलेर जित हात पार्न सफल भए। टिम अन्नपूर्णका खेलाडीमध्ये सुनिल शर्मा, सुरेश शर्मा ले धेरै राम्रो गोलहरू गरेका थिए। त्यस्तै गरी आनन्द भण्डारी, अङ्कित भण्डारी र भीम दङ्गालको पनि राम्रो प्रदर्शनी थियो। टिम माछापुछ्रेका खेलाडीहरूमध्ये प्रमोद अर्याल, सुशील अधिकारी, शेखर शर्मा, राजन लामिछाने र ब्रजेश मरहट्टा थिए। श्रोताहरू अर्को हप्ता पनि खेल हुनेछ। श्रोताहरू हजुरहरू पनि सोसल फुटबल आफ्नो हेल्थ र फिटनेसको लागि राम्रो हुन्छ, हजुरहरू पनि खेल्न चाहनुहुन्छ भने हजुरहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ र यो हरेक सन्डे दिउँसोको 4 बजेतिर हामी खेल्दै आएका छौँ। हजुरहरूले हामीलाई सम्पर्क गर्नुहोस् र मैले हजुरहरूलाई त्यो डिटेलहरू पास गर्नेछु।
श्रोताहरू, अघि भर्खरै कमलले भनिहाल्यो कि साँच्चै नै तपाईँहरू पनि आफ्नो हप्ताभरिको केही समय मिलाएर के आफूलाई स्वस्थ बनाउन चाहनुहुन्छ र भनौँ न फुटबल खेलेर रमाइलो गर्न चाहनुहुन्छ भने कृपया तपाईँहरू सबैजना भेला हुन सक्नुहुन्छ र एक प्रकारले त्यो भनौँ न हाम्रो समुदायको सबैजनाको जमघट जस्तो पनि हुन्छ नि होइन कमल?
एकदम ठिक भन्नु मुनाजी। हाम्रो अहिले एकदम धेरै दिनदिनै बढी हप्ता हप्तामै बढिरहेको छ खेलाडीहरूको हुन्छ नि भाग लिने हो। जे होस् बच्चादेखि लिएर बुढोसम्म सबजना हुनुहुन्छ अनि एकदम सबजना अब खेल्दा अब त्यस्तो सिरियस होइन कि, यत्तिकै खेल्ने, हाँस्ने, रमाइलो गर्ने एउटा जमघट जस्तो पनि भएर खेल्नु
प्रतिस्पर्धिक हिसाबले नभएर तर एक प्रकारले मेलमिलाप भनौँ न,
हजुर
भनौँ न के भन्छ हामीले एउटा फ्रेन्डसिप
त्यस्तै गरी नै हामीले खेलेका छौँ।
हप्ताभरि काम गरेको त्यो
टायर्डनेसलाई
एकदम ठिक भन्नु, यो सन्डे हुन्छ त्यसैले अब खेलेर रिफ्रेस हुनुहोस् अनि फेरि मन्डेदेखि काम गर्न हुन्छ नि, जस अलि रिफ्रेस हुनुहुन्छ होला होइन।
र कमल साचिन, अब हामी हाम्रो कार्यक्रमको अर्को भागतिर जानुभन्दा अगाडि एउटा सङ्गीतबाट नै सुरु गर्ने हो कि?
हजुर, ठिक भन्नुभयो मुनाजी। अहिले मैले गीत बजाउन गइरहेको छु हाम्रो एकदम लोकप्रिय नेपथ्य ब्यान्ड को स्वरमा, कसैले सोधे।
कुरा नलुकाई भन्न मन लाग्छ, आँखा छ हाम्रो, आँखा छ हाम्रो,
कलम छ हाम्रो तर ले
भरजन्म घाँसतिर मन्दी धन कमायो नाम कयै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घर तर बुद्धि कस्तो म भानुभक्त धनी भइकन किन यस्तो श्रोताहरू हामीले अघि नै कार्यक्रम अघि नै भनेको थियौँ कि अगावै भनेको थियौँ कि आज हामीले हाम्रो कार्यक्रममा हामीले एउटा हाम्रो समुदायको एउटा व्यक्तित्वलाई आज हामीले निप्टाएका छौँ. हामीसँग हुनुहुन्छ राजु उपाध्यायजी. राजुजी, तपाईँलाई धन्य आजको कार्यक्रममा स्वागत गर्न चाहन्छौँ.
धन्यवाद कमल, मुना र इन्द्रजी. यो कार्यक्रममा मलाई स्थान दिनुभएकोमा, बोलाउनु भएकोमा धन्यवाद छ. यो अवसरलाई मैले एकदम ठुलो उपलब्धिको रूपमा लिएको छु. र एडलेड हुँदै साउथ अस्ट्रेलिया र सम्पूर्ण एसिया अस्ट्रेलिया महाद्वीपमा बस्नुहुने नेपाली भाषाभाषी यो रेडियो सुन्नुहुने सबै साथीभाइहरू, दिदीभाइहरू सबैलाई मेरो नमस्कार छ. र जनै पूर्णिमा, रक्षाबन्धनको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना छ.
श्रोताहरू, हामीसँग स्टुडियोमा आज राजु उपाध्यायजी हुनुहुन्छ. उहाँसँग हामीले अब जे होस् अलि साहित्यिक पाराको गफहरू गर्नेछौँ. त्यसै गरी राजुजी, हजुरले अब भर्खरै भन्दै हुनुहुन्थ्यो हजुरको बारेमा हामीलाई छोटकरीमा, अब नेपालमा कहाँबाट आउनुभयो होइन, नेपालमा के गर्नुहुन्थ्यो अनि अहिले यहाँ के गर्दै हुनुहुन्छ, छोटकरीमा भनिदिनु न।
मेरो नाम राजु उपाध्याय, कमल भाइले भनिसक्नु भयो। म नेपालको पश्चिम क्षेत्र लुम्बिनी अञ्चलको बुटोल नजिकैको एउटा गाउँमा हुर्केँ, पढेँ, स्कुल गएँ। मेरो बाल्यकाल सामान्य गाउँले नेपाली गाउँले मान्छेहरूको जसरी बित्छ त्यसरी नै बित्यो। बिहान उठ्यो, झोला बोक्यो, स्कुल गयो, फर्केर आयो। स्कुलबाट फर्केपछि आमाले बनाएको खाजा खायो, गाई बाख्रा। त्यसपछि साँझ टुकी बालेर होमवर्क गऱ्यो, बिहान उठ्यो, स्कुल गयो। त्यसपछि मैले आफ्नो स्कुल सकेपछि पोखरामा इन्जिनियरिङ पढेँ, 3 वर्ष डिप्लोमा लेभलको, जसलाई नेपालमा ओभरसियर भन्छ। त्यसपछि 4 वर्षको इन्जिनियरिङ ब्याचलर्स डिग्री काठमाडौँबाट पढेँ र 1999 मैले मेरो इन्जिनियरिङ सकाएपछि काम गर्न थालेँ। कामको क्रममा मेरो पहिलो प्रोजेक्ट ताप्लेजुङको एउटा झोलुङ्गे पुल बनाउने थियो। त्यसपछि हुँदै पूर्वका पहाडी जिल्लाहरू, केही तराईका जिल्लाहरू, पश्चिमको दार्चुलासम्म नेपालको गाउँ बेसी घुम्ने अवसर पाएँ। एउटा नेपालको सामान्य गाउँमा सामान्य परिवारमा हुर्केर सामान्य लेखपढ गरेर काम गर्ने एउटा मान्छे हुँ म। र अहिले अस्ट्रेलियामा चाहिँ नेपालमा एउटा इन्जिनियरिङ डिग्री भएको कारणले यहाँ माइग्रेट हुने अवसर छ इन्जिनियरहरूलाई। त्यसै क्रममा यहाँ आएँ र अहिले म यहाँ यो हाई टेन्सन ट्रान्समिसन लाइन हेर्ने साउथ अस्ट्रेलियाको एउटा युटिलिटी इलेक्ट्रोनेट भन्ने कम्पनीमा सिनियर इन्जिनियरको रूपमा काम गर्छु।
अब तपाईँले भन्नुभयो नि होइन, अब तपाईँको यात्रा चाहिँ अब हामीले सुनिहाल्यौँ, अब गाउँदेखि लिएर पोखरादेखि लिएर काठमाडौँदेखि अहिले अस्ट्रेलियासम्म आइपुग्नु भएको छ। अस्ट्रेलिया चाहिँ कति हुनुभयो अस्ट्रेलिया आउनुभएको चाहिँ?
म अस्ट्रेलिया आएको अहिले यो अगस्त होइन जुलाईको लास्टमा 2008 जुलाई 30th म यहाँ ल्यान्ड गरेको। 3 वर्ष पुगेर 4 वर्ष लाग्यो।
ए, अनि अहिलेसम्म कस्तो लागिरहेको छ हजुरलाई त?
अस्ट्रेलिया राम्रो छ, अब अवसरको हिसाबले अस्ट्रेलिया राम्रो छ। अब अरू ठाउँहरूको तुलना गर्दा, अमेरिका, क्यानाडा, युरोपको तुलना गर्दा, अस्ट्रेलिया हामी नेपालीहरूलाई लाग्छ स्वर्गपछिको ठाउँ हो जस्तो लाग्छ। त्यो हिसाबले, अवसरको हिसाबले, आफ्नोपन, आफ्नो ठाउँ, आफ्नो माटो, आफ्नो अब संस्कृति भन्ने छँदैछ। अवसरको हिसाबले अस्ट्रेलियामा मेरो कुनै गुनासो छैन।
ए, अनि हजुरको फ्यामिली पनि यही हुनुहुन्छ?
मेरो वाइफ सृजना र मेरो छोरी राश्री 7 वर्ष,
हजुर
7 वर्ष पुग्नलाई, हामी तिनैजना सँगै आएको हो। मेरो वाइफले चाहिँ यहाँ आएर युनिएसएबाट मास्टर्स गरिन्, अहिले यहीँ काम गर्छन्, एडलेडमै काम गर्छन्। छोरी स्कुल जान्छ, राम्रो छ।
राजुजी, तपाईँले इन्जिनियरिङ पढ्नुभयो, त्यसपछि तपाईँलाई मेरो भेट भएको भनेको गएको यो भानु जयन्तीमा।
हजुर,
यो इन्जिनियरिङ पढेर साहित्यतिर कसरी लाग्नुभयो? मलाई अलिकति चासो लाग्यो यसमा।
अब हेर्नुहोस् इन्द्रजी, कस्तो छ भने इन्जिनियर भनेको म मेरो उमेर 18 वर्षपछि इन्जिनियरिङसँग म चाहिँ सुरु गरेँ र मेरो त्यहाँबाट इन्जिनियरिङसँग चिनजान भयो। तर म मान्छे त जन्मेदेखि नै हो, मभित्र मान्छेमा हुनुपर्ने चिजहरू पहिलेदेखि थिए। भनिन्छ मान्छेभित्र कला सबै चिज हुन्छ, तर कुन मान्छेले कुन चिज कहाँ प्रयोग गर्छ त्यही हुन्छ। सबै मान्छे इन्जिनियर बन्न सक्छ, सबै मान्छे कवि बन्न सक्छ, सबै मान्छे कलाकार बन्न सक्छ, तर सबै एउटा मान्छेले सबै चिज गर्न सक्दैन। जे कुरा अँगाल्छ, पेसाको रूपले म इन्जिनियर हो, इन्जिनियरिङ मेरो पेसा हो, त्यसमा काम गर्छु। तर एज अ मान्छे, एउटा सामान्य सोचाइ हुनसक्ने, अब भनौँ न मान्छेमा हुनुपर्ने गुणहरूमध्ये सोच्न सक्ने, आफ्नो भावनाहरू व्यक्त गर्ने हिसाबले कविताहरू लेख्ने गरे हो। त्यो मलाई कसैले अब कवि अथवा यस्तो लेखे भन्दाखेरि अलिकति लाज पनि लाग्छ हिसाबले।
अब तपाईँले भनिहाल्नु भयो कि अब इन्जिनियरिङ गरिदिनुहुन्छ, यो कविताको यो जुन भनौँ न लाइनलाई चाहिँ, अब कविता तपाईँले हबीको रूपमा अब लिइराख्नु भएको छ, यो पहिलादेखि नै भनौँ न इन्जिनियर हुनुभन्दा अगाडिदेखि नै कविताहरू लेख्ने गर्नुहुन्थ्यो कि? अब अहिले अस्ट्रेलिया आए र अब अस्ट्रेलियामा कति कुराहरू हुन्छ नि, मान्छेको परिस्थितिले, वातावरणले, आफ्नो देशदेखि टाढा भएर त्यो धेरै कुराहरूले असर गर्छ। यो कविताको तपाईँको बारेमा हामीलाई अलिकति भनिदिनु, पहिला लेख्नुहुन्थ्यो कि?
अब कविता हेर्नुहोस् मुनाजी, कस्तो छ भने अब हामी स्कुल पढ्दाखेरि हाम्रो नेपाली किताबहरूमा कविताहरू हुन्थ्यो होइन। पहिला सुरु नयाँ किताब हाल्ने, नयाँ किताब किनेपछि, नयाँ कक्षामा गएपछि किताब किनिन्थ्यो, किताब किनेपछि गाथा हालिन्थ्यो किताबमा, त्यसपछि प्राय कविताहरू पढिन्थ्यो त्यो किताबमा भएको।
सर
मिठो हुन्छ, प्राय लय मिलाएर पढिन्थ्यो। मलाई कविता सम्बन्धी अलिकति इन्ट्रेस्ट भएको चाहिँ म 6 क्लासतिर हुँदा होला, मुनामदन भन्ने किताब मैले पढ्ने अवसर पाएँ होइन। त्यो किताब झ्याउरे लयमा लेखिएको, साह्रै मार्मिक, अनि त्यसपछि त्यो किताबका केही हरफहरू गीत बनाएर रेडियोमा पनि बज्ने। त्यसपछि अब स्कुल पढ्दाखेरि अलिकति मेहनत गरिन्थ्यो, फर्स्ट सेकेन्ड थर्ड भइराखिन्थ्यो, अनि त्यसपछि स्कुलमा प्रोग्रामहरू हुने होइन, राजाको जन्मदिन भन्यो, अब के दिवस भन्यो, कविता लेख्ने भन्यो, फर्स्ट सेकेन्ड हुने भन्यो, त्यति बेला प्रेसरले पनि लेख्नै पर्ने हुन्थ्यो कि अब होइन, अर्को साथी गएर पुरस्कार लियो भने आफूले किन नलिने, त्यसरी लेखिन्थ्यो। त्यसपछि पोखरा पढ्न लागेपछि के भयो भन्दाखेरि, पोखरामा चाहिँ हामी सबै लगभग हाम्रो क्लासमा हुने सबै, हाम्रो ब्याचमा हुने सबै अलमोस्ट होइन, कलेजमा हुने सबै नै होस्टेल बसिन्थ्यो, अनि त्यसपछि धेरै जसो गाउँघरबाट आएका मान्छेहरू होइन, अनि हामीले चाहिँ होस्टेलमा अनि कलेजमा चाहिँ हामीले पत्रिका निकाल्थ्यौँ, भित्री पत्रिका निकाल्थ्यौँ. त्यो भित्री पत्रिकाहरूमा चाहिँ कहिले काहीँ अब भोलि निकाल्नुपर्ने छ, लेखहरू नपाइने नहुने, साथीहरू पढाइमा व्यस्त हुने, अब त्यस्तै त्यस्तै हो नि. त्यति बेला कहिले काहीँ लेख्नु प्रेसर हुन्थ्यो. म चाहिँ भित्री पत्रिकाको म्यानेजमेन्ट कमिटीमा पनि थिएँ सुरु सुरुमा, त्यति बेला अनि लेख्ने अलिक प्रेसर भयो, लेखेँ. त्यसपछि लास्टतिर म त्यसको सम्पादक पनि भएँ. त्यसपछि त अब धेरै कुराहरू विभिन्न नाउँबाट आफैले लेख्नुपर्ने स्थिति पनि आयो होइन. त्यसरी प्र्याक्टिस गर्दै गइयो र इन्ट्रेस्ट नभएको होइन, तर प्र्याक्टिस चाहिँ मैले धेरै गरिनँ कविताको, त्यस्तो हो. तर इन्ट्रेस्ट चाहिँ सामान्य ज्ञान पहिल्यैदेखि भएको हो, लगाव हो, तर त्यसरी कविता लेखेर धेरै गरिएन. तर लेख्नुपर्छ भन्ने थाहा भएको ठाउँमा कसैले भनेको खण्डमा लेखिन्छ. यो कविताको पनि अहिले अस्ति अब यो भानु जयन्तीको प्रसङ्ग आउँदाखेरि भुवनजी र दीपक दाईसँग एउटा प्रोग्राममा भेट भयो, त्यो भानु जयन्तीभन्दा चार हप्ता जति अगाडि. अनि उहाँले भन्नुभयो हामीले यसो यसो गर्दैछौँ, अनि यो अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज र भुटनिज एसोसिएसनले भानु जयन्ती मनाउँदैछ, एउटा कविता लेख्नु पऱ्यो. नेपाली कम्युनिटीबाट कविताहरू खोइ लेख्ने धेरै मान्छे भेटेन, लेख्नु पऱ्यो. राजी के लेख्नु भएको थियो, कहिले भन्नुभयो? ठिकै छ नि त, सोचौँला भने मैले. त्यसपछि अलिक प्रेसर फिल भयो मलाई, लेखौँ भन्ने होइन. अब त्यसैमा अब खेल खेलमै अब मेरो कविता फर्स्ट पनि भयो होइन. अब साथीहरूले अलिकति माया गरेर नम्बर पनि दिएको जस्तो लाग्छ, तर ठिकै छ, केही छैन. अब हामी नेपालीहरू सबै, अब यो कविता मेरो कविता भनेको हामी सबै कवि, हामी नेपालीहरूको कविता हो यहाँ होइन.
राजुजीले त्यो के अरे उहाँको त्यो बाल्यकालको के अरे स्कुलतिरको कथा भन्दा मलाई पनि कता कता याद आयो
क्या.
मैले पनि लक्ष्मीप्रसाद देवकोटाको जीवनी क्लास फोरमा हुँदाखेरि मैले सुनेको थिएँ पहिला होइन. अनि लक्ष्मीप्रसाद देवकोटा 10 वर्षको हुँदाखेरि पहिलो कविता लेखेको, अनि म क्लास फोरमा हुँदा त 14 वर्षको थिएँ, किनभने भुटान छोडेर रिफ्युजी भएर बस्ने अवस्था, त्यो बिचमा पढ्न नपाएकोले गर्दा उमेर अलिकति ढल्किसकेको थियो. अरे 10 वर्षमा कसैलाई कविता लेख्छ, म त 14 वर्षको लेख्न सक्छु नि त हो भनेर ट्राई गरेँ. मैले 4, 5, 6, 7, 8 क्लास 8सम्म कथा कविताहरू धेरै लेखेँ. तर एउटा के थियो भने राजुले भने जस्तो के अरे कविता लेखेर उत्कृष्ट हुँदाखेरि पुरस्कार लिनेखेर चाहिँ म जहिले नै भाग थिएँ है, स्कुलमा पनि क्लासमा पनि जहिले पनि फर्स्ट हुने, अनि कविताहरूमा यस्तो के प्रतियोगिता पनि जहिले फर्स्ट हुने. तर पुरस्कार लिनेखेर चाहिँ म जहिले भाग्ने कि, कहिले लिन नजाने, साह्रै अप्ठ्यारो लाग्ने कि
होइन. पुरस्कारदेखि डर त लागेको होइन
कस्तो लागेको, तर अहिले चाहिँ कविता हरायो त्यतिकै पत्रकारितालाई, यसै अहिले चाहिँ कथा मात्र लेख्न जान्छु म, कविता चाहिँ त्यो खोइ
हामीलाई छोडिदिनु भएको होला. मैदान
श्रोताहरू सुन्दै हुनुहुन्छ भोइस अफ साङ्गिला रेडियो एलेट 101.5 FM. श्रोताहरू हामी अनलाइन, हामीलाई अनलाइन पनि सुन्न सक्नुहुनेछ हरेक देशको कुनाबाट www.radio.adelaide.edu.au. त्यस्तै गरी हामीलाई फेसबुक मार्फत हजुरले म्यासेज पनि पठाउन सक्नुहुनेछ. हाम्रो फेसबुकको नाम छ साङ्ग्रिलाका आवाजहरू. श्रोताहरू, आज हामी हाम्रो स्टुडियोमा राजु उपाध्यायजीसँग हामीले कुराकानी गर्दै गइरहेका छौँ. अहिलेलाई पनि अब एउटा छोटो भनौँ अब गीत, नेपाली गीतको पालो गएछ. मुनाजी हजुरले त्यहाँ कुन गीत बजाउँदै जानुभएछ?
अहिले अब चाहिँ हामीले गीत चाहिँ मायालुले सम्झ्यो कि कसो भनेर जुन डेजी बराइली र दावा लामाको आवाजमा यो गीत एकदमै सुमधुर गीत रहेको छ. र हाम्रो कुराकानी हामी राजु उपाध्यायजीसँग हामी त्यो जारी नै गर्ने. अहिले चाहिँ सुनौ यो मिठो गीत.
Bye. Show us yours and we'll show you royalty.
Show you what? What do you mean?
Next month is the Royal Adelaide Show from September 2 to 10. And if you show us your support of Radio Adelaide by subscribing in the month of August, we'll show you our appreciation by entering you into a draw of 10 VIP passes to the Royal Adelaide Show.
VIP style? No queues, access to members' dining and members' grandstands?
Exactly. Call up Radio Adelaide on 8303 5000 and tell us you want to become a subscriber or renew your subscription for $52 or $26 concession and we'll sort the rest out.
श्रोताहरू हजुरहरू सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रिला रेडियो एडलेट 101.5 FM. यो छोटो सन्देशभन्दा अगाडि हजुरहरूले डेजी बराली र साथीहरूको स्वरमा मायालुले सम्झे भन्ने गीत सुन्दै हुनुहुन्थ्यो. यो गीतलाई हाम्रो एडलेटबाट सचिता गौतमले आफ्नो साथीहरू र आफ्नो प्रिय आवास वाग्लेलाई सुनाउन चाहनुभएको थियो. त्यस्तै गरी हामीलाई नेपालबाट कमिरा कविनाजीले आफ्नो साथीहरू जेम्स र अभिषेकलाई पनि सुनाउन चाहनुभएको थियो. आशा छ उहाँहरूले सुन्नुभयो र एकदम मनोरञ्जन लिनु भनेर. श्रोताहरू, हामी आज हाम्रो स्टुडियोमा राजु उपाध्यायजीलाई बोलाएका छौँ र उहाँसँग हामीले कुराकानी त सुरु गरेका छौँ. राजुजी, हजुरलाई कस्तो लागिरहेको छ अहिलेसम्म?
रमाइलो लाग्छ, एक्साइटिङ, यस्तो नौलो अनुभव. मेरो यस्तो लाइभ प्रोग्राममा बोलेको अनुभव थिएन.
हजुर,
मजा लागिरहेको छ.
अघि कार्यक्रम म यो गीतभन्दा अगाडि हामीले कुरा गरिरहेको थियौँ कि अब तपाईँले पनि भन्नुभयो त्यो जुन भानु जयन्तीको कुरा हाम्रो निस्केको थियो होइन. भानु जयन्तीमा जुन कविता हामीले पनि सुनेका थियौँ कि अब तपाईँले जुन भानुभक्ति भानुभक्तको जुन कविताको कम्पिटिसनमा भाग लिनुभएको थियो र तपाईँ विनर पनि हुनुहुन्छ, फर्स्ट भनौँ न विनर हुनुहुन्छ, त्यसमा त्यसको बारेमा हामीलाई हल्का के भनिदिनुहोस् न.
अब ब्याकग्राउन्ड मैले भनिसकेँ होइन, किन भानु जयन्तीमा कविता लेखेँ भनेर.
हजुर,
मेरो कवितालाई चाहिँ मैले अलिकति यसो सोचेँ, विषयवस्तु के दिने. कवितामा विभिन्न एङ्गलले हेर्न सकिन्छ होइन. अब धेरैजसो कविताहरू आफ्नो भित्रको पीडा पोख्ने माया प्रेम बिछोडका कथाहरू, कतिपय कविताहरू प्रकृति, खोला नाला, हिमाल भन्यो होइन. मलाई चाहिँ म अब हुन त म हुर्केँ, मेरो मैले जब अलिकति आफूलाई जिम्मेवार सम्झिन थालेँ, म हुर्केको वातावरण नै नेपालमा अलिकति राजनैतिक पाराको भयो. मैले 46 सालमा एसएलसी दिएँ, त्यसपछि कलेज पढ्न थालेँ. त्यति बेलादेखि नेपालमा राजनैतिक उतार चढावहरू, चहल पहल धेरै सुरु भयो होइन. त्यो कुरा मैले देखेँ, बुझेँ. मैले यसो सोचेँ, अब पछिका जेनेरेसनहरू यहाँ जन्मी, मेरो छोरी पनि यहीँ छ, अब पछि यहीँको कल्चरमा हुर्किन्छ, अरू हाम्रो नेपाली दाजुभाइहरूका बच्चा बच्ची पनि छ, अलिकति एउटा इतिहासको लेख्नु पऱ्यो भन्ने सोचेँ मैले. त्यो सोचिसकेपछि अब के लेख्ने त भन्दाखेरि, सोध्दै जाँदाखेरि अलिकति त्यस्तै आइडिया आएर मैले नेपाललाई एउटा आर्ट ग्यालेरीको रूपमा प्रस्तुत गर्न खोजेँ. र पेसाले सिभिल इन्जिनियर भएको नाताले आफ्नो पेसासँग पनि इमान्दारिता देखाउँदै ठेक्का भन्ने शब्द राखेँ मैले. तर यो कवितामा चाहिँ विशेष गरी नेपाललाई एउटा सुन्दर आर्ट ग्यालेरीको रूपमा मैले प्रस्तुत गर्न खोजेको छु र विभिन्न रङहरूलाई विभिन्न समयमा नेपालमा शासन गर्ने शासकहरूको बारेमा चाहिँ सिम्बोलिक रूपमा रिप्रेजेन्ट गरेको छु. र त्यसपछि अब ठेक्का भनेपछि ठेक्दारहरू, ती शासकहरू कसरी आए भन्ने कुराहरूमा चाहिँ मैले लेखेको छु. अब मेरो हिसाबले चाहिँ यो कवितामा विषयवस्तुको हिसाबले र जुन एउटा आइडिया कन्सेप्टको हिसाबले चाहिँ मलाई मन परेको, मैले लेखेको केही कविताहरूमध्ये मन परेको छ. तर शब्दहरू चाहिँ म र केही उसहरूमा चाहिँ अलिकति हतार भएको हुनाले धेरै शब्द चयनहरूमा मैले मेहनत गर्न पाएको छैन. अब यसमा
काँचो कविता,
अब मेरो हिसाबले भन्दाखेरि त्यसलाई अलि यहाँ फर्स्ट भयो भनेको भन्दाखेरि अलिकति बिस्तारै भन्नु मन लाग्छ अलिकति, तर पनि केही छैन. अब हाम्रो मैले चाहिँ आफ्नो ज्ञानले भ्याएसम्म चाहिँ इमान्दारिता देखाएको छु, तर त्यसमा चाहिँ अलिकति कस्मेटिक करेक्सनहरू, कस्मेटिक मोडिफिकेसन गरेर अलिकति राम्रो रूप चाहिँ दिन सकिन्छ पक्कै पनि.
अब ढिलो नगरी कविता सुन्ने पालो होला
हजुर, एकदम ठिक
सुन्ने हो त. ल, ठिकै छ. ल, त्यसो भए अब शीर्षकको बारेमा त चर्चा गरिसक्यो होइन. कविताको शीर्षक आर्ट ग्यालेरीको ठेक्का, म क्विकली भन्न खोज्छु. अब तिन पेज जति छ, अब हेरौँ. सेतो हिमाल, सुन्दर प्रकृति, झरनाको कलकल, हिमनदीको नागबेली, हरियाली जङ्गल, काखमा छ एउटा आर्ट ग्यालेरी. विशाल सेता भित्ताहरू, प्रशस्त प्रकाश, विशाल सेता भित्ताहरू, प्रशस्त प्रकाश, शीतल पवनको बहाव, पर्खिरहेछ आर्ट ग्यालेरी, प्राकृतिक रङहरूको संयोजङ, सृजनशील कलाकारहरूको कुची. नाइट क्लबको ग्याङफाइट जितेर अलकत्राको बाल्टी लिएर एउटा भुस्तिग्रे छाया मध्यरातमा ग्यालेरी प्रवेश गर्यो, आफूलाई ग्यालेरीको ठेकदार भन्दै. नाइट क्लबको ग्याङफाइट जितेर अलकत्राको बाल्टी लिएर एउटा भुस्तिग्रे छाया मध्यरातमा ग्यालेरी प्रवेश गर्यो, आफूलाई ग्यालेरीको ठेकदार भन्दै. अनि ग्यालेरीको सुन्दर क्यानभासहरूमा औँसीको कालो रात खन्यायो, मेरो पेन्टिङमा देश छ भन्यो, मेरो पेन्टिङमा राजा छ भन्यो. ग्यालेरीका सुन्दर क्यानभासहरूमा औँसीको कालो रात खनायो, मेरो पेन्टिङमा देश छ भन्यो, मेरो पेन्टिङमा राजा छ भन्यो. कला पारखीको आँखामा पट्टी बाँध्यो, भद्दा कालो पेन्टिङ बेचिरह्यो 104 वर्षसम्म। श्रोताहरूले बुझिसक्नु होला मेरो कविताले कुन डाइरेक्सन दिइरहेको छ भनेर। मैले अब यो राणा शासनको बेलाको नेपाललाई एउटा आर्ट ग्यालेरीको रूपमा अलिकति प्रस्तुत गरेर राणा शासनको बारेमा व्याख्या गरेँ। त्यसै गरी अब निलो रङ दिएर पञ्चायती व्यवस्थाको बेलाहरूको चिजहरूलाई चाहिँ प्रस्तुत गरेको छु। यो सबै लामो छ। अब यो कविता चाहिँ अनलाइनमा पनि bhutanese literature.com अनि अस्ट्रेलिया नेपाल न्युज .com भन्ने वेबसाइटहरूमा पनि छ, अब मेरो फेसबुकमा पनि छ। त्यस कारण सबै पढेर समय चाहिँ त्यति अलि नगरौँ कि जस्तो लाग्यो मलाई। अरू विषयमा छलफल गर्न ठुलो छ है। त्यसपछि अनि मैले अलिकति यो हाम्रो बौद्धलको बेलातिरको लागि लिएर मैले चाहिँ कसरी लेखेको छु भन्दाखेरि, निलो रङको छिमेकी निलो रङले छिमेकीको खायो आँखा, निलो रङ निर्यात गर्न लगाए नाकाबन्दी लगाइदियो, यसपालि त पहेँलो रङको ठुलै बट्टा दिएर मुर्कट्टाहरूको जुलुसलाई ग्यालरीको ठेक्का दिलाइदियो भनेर मैले चाहिँ अब इन्डियाले विशेष गरी अब यो पहेँलो रङ भनेर बौद्धलाई मैले चाहिँ देखाउनु खोजेको छु। त्यो बट्टा ठुलै बट्टा दिएर चाहिँ अब ठेक्का दिलाइदियो भनेर लेखेको छु। त्यसपछि मुर्कट्टाहरूको टाउको खोज्दा पहेँलो रङको बट्टा नै हरायो भनेर चाहिँ लिडरसिपमा भएको स्ट्रगलहरूलाई अलिकति देखाएको छु। र अन्तिममा चाहिँ मैले अलिकति समाप्त गर्ने क्रममा चाहिँ के भनेको छु भन्दाखेरि, पार्टीहरूभित्र टुटफुट हुने धेरै चाहिँ एकदमै व्यक्तिगत लुछाचुँडी पारिवारिक इन्ट्रेस्ट धेरै भएर चाहिँ एकदमै देशमा चाहिँ विकृतिहरू धेरै भित्रे, त्यसलाई चाहिँ मैले रङ्ग खोज्दा थाकेका जुलुसमध्ये कोही रुखमुनि थपाई थकाइ मार्न थाले, रुखको छारी नरुच्नेहरू कलशको पानी खान थाले, अनि कोही घाम तापेर जिउको जुम्रा मार्न थाले, घामले जिउ डढेकाहरू रातको तारा गर्न थाले भनेर नेपालका मेजर पोलिटिकल पार्टीहरू जो चाहिँ नेपालमा शासन व्यवस्था राम्रो गर्नमा जिम्मेवार थिए, काङ्ग्रेस र एमाले, तिनीहरू फुटेको विषयमा चाहिँ मैले दुःख व्यक्त गरेका छु। त्यसपछि अन्तिममा चाहिँ मैले लामो समयदेखि ग्यालरीका बोलपत्रवालहरू, ठेकदारहरू, पार्टीहरू रणभुल्लमा छन्, प्रतिगमन अग्रगमन मार्गचित्र मार्ग प्रशस्त निश्चित रूपमा वर्तमान परिवेशमा समावेशी राष्ट्रिय सहमति यस्तै यस्तै शब्दजालमा अलिरहेछ आर्ट ग्यालरी भनेर समाप्त गर्न खोजेको छु। र अर्को चाहिँ हाम्रो अब युवा जेनेरेसनहरू अहिले जुन हामीहरू चाहिँ कामको क्रममा विभिन्न ठाउँमा विभिन्न तरिकाले गइरहेका छौँ, त्यसलाई लास्ट कन्क्लुडिङ प्याराग्राफको रूपमा, अहिले आर्ट ग्यालरीका कलाकारहरू कोही तेल दोकानको पाली मिलाउँदैछन्, कोही डलर र युरोको खेती गर्न बिउ खोज्दैछन्, अनि कोही मुन्नी बदनाम भएकोमा चिन्ता व्यक्त गर्दै फेसबुकको स्टाटस अपडेट गर्नमा व्यस्त छन् भनेर हाम्रो समग्र युवा जमातलाई पनि समर्थन खोजेको छु।
राणाकालदेखि लिएर
अब राणा जङ्गलबहादुर राणादेखि मुन्नीसम्मको सिचुएसनलाई गर्न खोजेको छ। अलिकति लामो छ कविता।
तपाईँले bhutanese literature.com
र अस्ट्रेलिया नेपाल .com भन्ने वेबसाइटमा मलाई
अस्ट्रेलिया नेपाल .com भन्नेमा
र कमल, हामीले यो हाम्रो कुराकानीलाई त हामी जारी नै गर्नेछौँ। र मैले कमलको हातमा एउटा भर्खरै हामीलाई एउटा कविता भनौँ कि अब भनौँ हामीलाई फेसबुक मार्फत हामीले भर्खरै प्राप्त गरेका छौँ, र मलाई लाग्छ कमलले अब पढ्न गइरहेको छ।
यो चाहिँ हाम्रो फेसबुकको साथी इमोर्टल गर्ल भन्नुभएको छ उहाँले आफूलाई। उहाँले लेख्नुभयो कि कसले अरूले लेखे, उहाँले जस्ट पेस्ट गर्नुभएको छ, म यो पढ्दै पढ्न गइरहेको छु। मन्दिर धाएँ भगवान् छ भनेर, परिचय दिएँ अन्जान छ भनेर, मान्छेको जात किन यस्तो हुन्छ, बल्ल थाहा पाएँ बैमान छ भनेर। हजुर, इमोर्टल गर्लले लेख्नु भएको थियो, जस एकदम रमाइलो रहेछ। राजुजी, हजुरले भर्खर हामीलाई कविता भन्नुभयो नि, हजुरले अब हजुरको कुनै हुन्छ नि सुन्नु मन लागेको कुनै गीत छ एउटा हजुरहरूले जस हाम्रो श्रोताहरूलाई पनि सुनाउन चाहनुभएको?
अब गीतहरू सुन्न मन लागेको त थुप्रै छ, अब यहाँ अब समय लिमिट छ। मैले अहिले भर्खरै 2-3 महिना अगाडि मेरो भाइले नेपालबाट एउटा सिडी पठाइदिएको थियो मलाई, रामकृष्ण ढकालको शैली भन्ने।
हजुर,
त्यसको चाहिँ एउटा गीत मलाई साह्रै मन परेको।
हजुर,
त्यो चाहिँ रामकृष्ण ढकालले गाएको, मेरो माटोलाई म गर्दछु दिलको पहिलो सलाम भन्ने गीत बजाउनु पायो भने चाहिँ।
हजुर श्रोताहरू, सुनौ रामकृष्ण ढकालको स्वरमा यो गीत।
मेरो माटोलाई म गर्दछु दिलको पहिलो सलाम, माटोलाई म गर्दछु दिलको पहिलो सलाम, मेरो माटोलाई म गर्दछु दिलको पहिलो सलाम। आखिरी यो गर्दछु दिलको पहिलो दिने कर्म दिने संसार दिने यो माटो आमा हो यो ईश्वर हो यो प्राण भन्दा प्यारो हो जन्म दिने कर्म दिने संसार दिने यो माटो आमा हो यो ईश्वर हो यो प्राण भन्दा प्यारो झुके न यो लड्रे न यो आफै छ वीर माटो आफै छ वीर माटो मेरो माटोलाई म गर्दछु दिलको पहिलो सलाम शान्तिको ज्योति दिने यो माटो मेरो निम्ति सर्वस्व यो स्वर्ग नै हो यो माटो ओ संसारलाई शान्तिको ज्योति दिने यो माटो मेरो निम्ति सर्वस्व यो स्वर्ग नै हो यो माटो रूपमा हिमाल पहाड पनि तराई हो यो माटो तराई हो यो माटो मेरो माटोलाई म गर्दछु दिलको पहिलो सलाम मेरो माटोलाई म गर्दछु दिलको पहिलो
श्रोताहरू सुन्दै हुनुहुन्छ रामकृष्ण ढकालको स्वरमा यो गीत आशा छ हजुरहरूले यो गीत सुनेर मनोरञ्जन लिनुभयो होला भनेर त्यस्तै गरी श्रोताहरू हामीसँग एउटा समाज न्युज सूचना आएको छ आगामी सेप्टेम्बर 3 ब्रिजबेनमा नेपाली नृत्य प्रतियोगिता हुने भएको छ विभिन्न सहरमा बसोबास गर्ने नेपाली समुदायबीच सम्बन्ध विस्तार र नेपाली कला संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले उक्त कार्यक्रम गर्न लागेको हो राज्य स्तरबाट छनौट भएर आएका प्रतियोगीहरूबीच एकल युगल र समूह गरी 3 विधामा प्रतिस्पर्धा हुनेछ प्रत्येक राज्यबाट सहभागी हुने प्रतियोगीहरूको सङ्ख्या निर्धारण गरी स्थानीय छनौट समिति मार्फत अडिसनको आधारमा प्रतियोगी छनौट गर्ने व्यवस्था मिलाएको छ प्रतियोगितामा सहभागी हुने हुन आउने प्रतियोगीहरूको लागि आयोजकको तर्फबाट आवास र खानाको प्रबन्ध मिलाइनेछ। यदि तपाईँ पनि एडलेटबाट सहभागिता जनाउन चाहनुहुन्छ भने www.nepalesedance.com जानुहोला। श्रोताहरू हजुरहरू सुन्दै हुन्छ भोइस अफ साङ्ग्रिला, अहिले यो हाम्रो रेडियो एडलेट 101.5 FM को स्टुडियोबाट बजिरहेको छ। हामी हाम्रो कार्यक्रममा आज राजु उपाध्यायजीसँग हामीले कुराकानी गर्दै आएका छौँ। सो कुराकानी हामीले फेरि जारी गर्दैछौँ।
राजुजी, अब हामीले कविता अघि त्यो गीतभन्दा अगाडि आर्ट ग्यालरी त हामीले सुनिहाल्यौँ, र हालसालै तपाईँको कुनै कविता छ भने यसो हामीलाई हाम्रो श्रोताहरूलाई यो खाली स्टुडियो मार्फत सुनाउन चाहनुहुन्छ कि?
यो भानु जयन्तीले अलिकति जिम्मेवार थपे जस्तै लाग्यो। तपाईँहरूले यस्तै भन्नुहुन्छ भन्ने मलाई अलिकति शङ्का लागेर मैले एउटा कविता कोरेको छु। यो चाहिँ छोटो छ, अघि जस्तो लामो छैन। यसमा पनि अलिकति देशकै बारेमा चिन्ता छ र देशको
अनि यो तपाईँलाई के अरे गीत पनि अघि देशको भावनासँग मिल्ने खालको गीत बजाउनु भयो होइन? अघि कविता पनि देशसँग मिल्ने गायतन्त्रको बेला यो देश भावना कसरी?
अब यस्तो यो मैले अघि नै भने मेरो इन्सपाइरेसन किन त्यस्तो भयो भन्दाखेरि मेरो मेन कुरा यो मान्छेले जीवनमा जस्तै स्कुल भ्याएर कलेज पढ्ने बेलामा अलिकति फ्री भएर फ्री कुराहरू पर्सेसमेन्ट गर्ने बेलामा कसैको जेनेरेसनमा चाहिँ फिल्मका कुराहरू बढी चल्ने थियो होला त्यति बेला चाहिँ होइन, एकदम बेली बटम प्यान्ट लगाएर कपालमा तेल लगाएर घाँटीमा रुमाल बाँधेर हिँडे। हामी अलिकति राजनीतिक परिवेशमा हुर्क्यौँ, त्यो भएर त्यसले धेरै इम्प्रेस पार्यो है। त्यो यो चाहिँ छोटो छ, अलिक गजल टाइपको छ यो कविता। यो मैले अस्ति 11 अगस्तको साँझ लेखेँ बुधबार। यसको शीर्षक छ एकादेशको देश भनेर।
पहिलो वाचन होला यो कविताको?
यो वाचन पहिल्यै हो, मैले घरमा एकचोटि श्रीमती र छोरीलाई राखेर एकचोटि
सुनाएँ,
दोस्रो भनौँ अब, तर फर्मल्ली पहिलो है, हुन्छ जे भन्दा पनि हुन्छ। अब यसमा पनि त्यही देशलाई नै इङ्कित गरेको छ यसमा, तर विशेष गरी पछिल्लो परिवेशलाई अलिकति समेट्न खोजेको छु मैले। अहिले संविधान सभा म्याद थप्ने तरिकाहरू होइन, मान्छेहरू संविधानको बारेमा लेखेको ल, यसलाई म भन्न गइरहेको छु। एकादेशको देश, एकादेशमा थोरै मान्छे कहिले जुटे कहिले फुटे, आफन्तले सपना बाणी शासक बनी सधैँ लुटे। न्याय अन्याय सुख दुःख धेरैलाई थाहा थिएन, थाहा हुनेले चर्चा गर्दा गुन्डा लगाई सधैँ कुटे। धेरैपछि बुद्धि आयो हक माग्न सबै जुटे, दुब्ला च्यासे एक भई सप्रेकाको बोसो थुते। न्याय अन्याय सुख दुःख धेरैलाई थाहा थिएन, थाहा हुनेले चर्चा गर्दा गुन्डा लगाई सधैँ कुटे। धेरैपछि बुद्धि आयो हक माग्न सबै जुटे, दुब्ला च्यासे एक भई सप्रेकाको बोसो थुते। भान्साघरको साँचो मिल्यो डाडु पन्यो जुठो लुटे, बुझेकाले चिल्लो पाए लाटा सबले पिठो सुँगे। पिठो सुँग्ने चिल्लो माग्न एकपल्ट फेरि जुटे, अघि चिल्लो खाने मिली गोली ठोकी बाँकी भुटे। भान्साघरको साँचो मिल्यो डाडु पन्यो जुठो लुटे, बुझेकाले चिल्लो पाए लाटा सबले पिठो सुँगे। पिठो सुँग्ने चिल्लो माग्न एकपल्ट फेरि जुटे, अघि चिल्लो खाने मिली गोली ठोकी बाँकी भुटे। मिठो चिल्लो खाने दाउमा मोटा दुब्ला फेरि जुटे, बाक्लो दाल भाग नमिलेर चिरा चिरा बनी फुटे। ढुङ्गा हान्ने टायर बाल्ने सबै चिरा माथि पुगे, रीतिथिति मिलाइदिने बाचा गर्दै अति भुके। ढुङ्गा हान्ने टायर बाल्ने चिरा सबै माथि पुगे, रीतिथिति मिलाइदिने बाचा गर्दै अति भुके। प्रहर गुज्रियो ढिला भयो गोरु बिचे बेची मस्त सुते, लेखपढ गर्ने धन्दा बिर्सी कुर्सी चढ्न सबै कुदे। प्रहर गुज्रियो ढिला भयो गोरु बेची मस्त सुते, लेखफड गर्ने धन्दा बिर्सी कुर्सी चढ्न सबै कुदे। कखरा नै सिके पनि कवि बन्ने बेला भयो, लेखक बनी पेन्सन खान पटक पटक बाठा जुटे। कखरा नै सिके पनि कवि बन्ने बेला भयो, लेखक बनी पेन्सन खान पटक पटक बाठा जुटे। एकादेशमा थोरै मान्छे कहिले जुटे कहिले फुटे, आफन्तले सपना बाणी शासक बनी सधैँ लुटे। धन्यवाद।
एकदम राम्रो भन्नु राजुजी। श्रोताहरू, अब हामी कार्यक्रमको दिवस लगभग अन्त्यतिर आएका छौँ। जानुभन्दा अगाडि मलाई राजुजीसँग एउटा यो प्रश्न राख्नु मन लागेको छ। हजुरहरूले अब यो कविताहरू भन्दै आउनुभएको छ होइन, लेख्नुहुन्छ यसो फ्री टाइममा, हबी जस्तो हो। अब यहाँ अस्ट्रेलियामा एडलेडमै भनौँ, नेपाली बालबालिकाहरूको एकदम जस पपुलेसन बढेको छ होइन, उनीहरूलाई चाहिँ अब हाम्रो नेपाली कविहरू जस्तै भानुभक्तहरू, लक्ष्मीप्रसाद देवकोटाहरू, उनीहरूलाई चाहिँ अब जस उनीहरूको नाम थाहा छैन होला होइन सायद। अनि अब हामीले चाहिँ एडलेडमा बसेर जो हम यहीं नई जन्म बाल बालिका नेपाल को जो एकदम चिन कवि
साहित्य साहित्य को बारे में अलग उन्हीं जानकारी दिन उन्हीं था दिलाने कुछ
हजार हमें कसरी कर सकता जो लगता
अब हम यहाँ था नहीं होगा एडलेड में पाठशाला भाई पाठशाला में नेपाली बाल बालिका जमा कर हमें भाषा कख नेपाली संस्कृति खानेकुरा लुगा नाच को बारे में सीकाउं है त्यसै क्रममा चाहिँ अब हामीले सुरु गरेको धेरै भएको छैन अहिले हामी कख गगमै छौँ नेपाली सामान्य कुराहरू खानेकुराहरू कस्तो हुन्छ लाउने कुराहरू कस्तो हुन्छ संस्कृति कस्तो हुन्छ भन्ने कुराहरू सिकाउँदैछौँ अब बिस्तारै तिनीहरूलाई अब यो विषयमा पनि सिकाउनु पर्ला भन्ने जस्तो लागिरहेको छ अब यो धेरै कुराहरू जान्नुपर्ने छ आफ्नो देश भन्ने बारे जान्नु पऱ्यो देशको देश भनेको नक्सा मात्रै होइन त्यहाँभित्रको संस्कृति जान्नु पऱ्यो होइन अब यहाँ अस्ट्रेलियामा हेर्दाखेरि अब मैले काम गर्ने क्रममा देखेको यहाँको अब एबोरिजिनल हेरिटेज भनेर अहिलेको अस्ट्रेलियनहरूले धेरै हाइलाइट गरिरहेछन् पुरानो कुरा खोजिरहेछन् हाम्रो पनि ठुलो हेरिटेज छ ब्याक टु होम नेपालमा होइन त्यो कुराहरूलाई बच्चा बच्चीहरूलाई फिल गराउन सकिएन भने भोलि तिनीहरूले तिनीहरूको त आइडेन्टिटी क्राइसिस हुन्छ तिनीहरूले के भन्ने त नेपालबाट मेरो बा आयो यहाँ बस्यो म यहाँ पढेँ होइन म तेरो हेरिटेज के त भन्दाखेरि त मार्स मेलो त मेरो चिज हो भन्न त सक्दैन हाम्रो बच्चाले त होइन तिनीहरूलाई त मोमो सिकाउनु पऱ्यो
हजुर
होइन अब छोरीलाई सिकाउनु पऱ्यो हाम्रो सेलरोटी सिकाउनु पऱ्यो
हजुर
त्यो क्रममा छौँ अब हेरौँ सबैको एफर्ट हो अब हाम्रो संस्कृति अब यस्तो यो रेडियो छ अब यसबाट चाहिँ हामी गर्न सक्छौँ एउटा प्लेटफर्म भयो पाठशाला छ अनिशास भन्ने अब सांस्कृतिक कला सम्बन्धी अब यो साहित्य सम्बन्धी छ विभिन्न फोरमहरू छ अब तर एउटा चाहिँ विडम्बना अब कस्तो लाग्छ भने म चाहिँ सकेसम्म नेपालीहरूले गरेको प्रोग्राम र नेपालसँग सम्बन्धित प्रोग्राम भयो भने मेरो पर्सनल्ली म एटेन्ड गर्न खोज्छु सहयोग गर्न खोज्छु तर अलिकति हाम्रो कस्तो छ भन्दाखेरि आफूले गर्न नसक्ने काम छ र अरूले गरेछ भने एप्रिसिएट गर्न सिक्ने र अरूलाई सपोर्ट गर्ने आफूले गर्न सकिन्छ अरूले गरेको राम्रो छैन भने तैँले गरेको राम्रो भएन म गर्छु मलाई सहयोग गर भन्न सक्ने बानी बसाल्यो भने धेरै कुरा अगाडि जान्छ जस्तो लाग्छ त्यो कुरामा हामी अलिक कमजोरी छौँ अस्ट्रेलियनहरूबाट सिक्नुपर्ने कुरा के छ हामीले त्यही हो अब
राजुले पाठशालाको कुरा गर्दाखेरि मलाई इन्ट्रेस्टिङ लाग्यो हामी चाहिँ भुटानमा जन्म हुर्किँदाखेरि त्यहाँ पनि नेपाली हराएको थियो नेपाली संस्कृति भाषा केही पनि थिएन सिक्न पाइएको थिएन नेपाल आएर 20 वर्ष बस्यो संस्कृति भाषा अलिकति थोरै जान्यो अब फेरि त्यहाँबाट पाहा लाग्यो
होइन
अब फेरि नेपाली भाषा र संस्कृति हराउने भयो
होइन
त्यसले गर्दाखेरि सायद तपाईँहरूले सुरु गरेको पाठशाला चाहिँ हाम्रो लागि पनि उपयुक्त माध्यम बन्छ कि जसलाई
अब बन्छ सबै अब नेपाली नेपाली मुख्य चाहिँ हाम्रो चाहिँ अब देश र अब अहिलेको परिवेशमा चाहिँ अब म अलिकति सचेत हुन्छु अस्तिको हाम्रो भानु जयन्तीको प्रोग्राममा हेर्दाखेरि पनि हामी अब नेपाली भन्दा पनि नेपाली भाषाभाषी किनभने हाम्रो हेरिटेज भनेको नेपाली भाषाभाषी बेस्ट हो कि हाम्रो कल्चर हाम्रो चाडपर्व हाम्रो भाषा होइन भूमि भनेको नेपालको त्यो अब तरुल जस्तो आकार अथवा भुटान अर्कै देशको आकार भन्दा पनि हामी नेपाली भाषा बेसी भनेर जानुपर्छ अलिकति खुला छाती बनाएर अलिकति खुला दिल बनाएर होइन सबैले सबैलाई सहयोग गर्ने सबैले सबैलाई माया गर्ने त्यो बात त छ पक्कै पनि थोरै भएपछि हुन्छ तर मलाई अलिकति समय कस्तो छ एउटा सानो प्रसङ्ग म भन्छु एकचोटि यस्तै प्रसङ्गमा लास्ट इयर एकजना एकदम अनुभवी एकजना गार्जेन आउनुभएको थियो यहाँ उहाँसँग सँगै डिनर खाने क्रममा मैले प्रसङ्ग ल्याएँ कि नेपालीहरूको यस्तो छ राम्रो काम गर्छन् क्यालिभर नेपालबाट धेरै चाहिँ प्रगति गरेर यहाँ आएका खुबी भएका मान्छे तर यहाँ आएपछि अलिकति अलि अस्वच्छ प्रतिस्पर्धा गर्ने खुट्टा तान्ने प्रवृत्ति किन होला भन्दाखेरि उहाँले के भन्नुभयो भने हेर्नुहोस् बाबु अभाव जहाँ हुन्छ दुःख जहाँ हुन्छ त्यहाँ सङ्गठन हुन्छ अरे जब चाहिँ सुख हुन थाल्छ जब मान्छेलाई पुग्न थाल्छ सङ्गठन हुँदैन अरे हाम्रो इस्टर्न कल्चर पनि त्यही अरे किनभने एम्बुलेन्स हुँदैन हस्पिटल हुँदैन डाक्टर हुँदैन त्यही भएर गाउँ छिमेक सबै चाहिँ मिलेर काम गर्नुपर्ने हुन्छ किनभने कोही बिरामी भने छिमेकीले उद्धार गर्नुपर्ने हुन्छ त्यसमा झगडा गर्न मन लागे पनि गर्न पाइँदैन होइन अब बिहावर्तन भयो भने उसलाई बोलाएर चाहिँ घरमा चाहिँ खाना पकाउन सहयोग माग्नुपर्छ दाउरा चिर्न सहयोग माग्नुपर्छ त्यस कारण चाहिँ त्यो अभावले गर्दा सङ्गठन भएको तर अब यहाँ त सुविधा भयो सबैले घन्टाको हिसाबले डलर पाउँछ होइन अब यहाँ खानको लागि कसैलाई समस्या छैन बस्नको लागि समस्या छैन बेसिक निडलाई समस्या छैन त्यही भएर त्यो चाहिँ लस हुँदै गयो हो अब त्यो वातावरणलाई म चाहिँ प्र्याक्टिकल्ली यहाँ परिस्थिति देखेको अनुसार चाहिँ म सहमत भएँ त्यो वातावरणमा तर त्यो वातावरणबाट हामीले क्रस गरेर त्यो मात्रै होइन हामी चाहिँ ह्यान्ड टु माउथ मात्रै होइन नि सक्सेस पर्सनल सक्सेस मात्रै होइन हाम्रो हेरिटेज खोइ त भोलि म एउटा राजु उपाध्याय अथवा कमल अथवा के अरे मुना बहिनी इन्द्रजी मात्रै भनेर त हाम्रो त आइडेन्टिटी छैन नि त हामी कहाँबाट आएको कस्तो देशबाट आएको तेरो देशको अरू मान्छे खोइ भन्दा चारजना मान्छे अमलमा गरेर देखाउन सकेन भने त हाम्रो मतलब के भयो त
हजुर
होइन त्यस्तो चिजहरू छ अब तर एडिलेडमा हामीले स्टार्ट गरेका छौँ अब अस्ट्रेलियाको वान अफ द स्मल टाउन भएर पनि हामीले गरेको चिजहरू चाहिँ सराहनीय छ यसलाई हामीले किप इट अप गर्नुपर्छ मेरो विचारमा
ठिक भन्नुभयो राजु. त्यस्तै गरी पाठशालाको सन्दर्भ निकाल्दा हरेक दुई हप्ताको आइतबार पाठशाला सञ्चालन हुने गर्दछ. यो चाहिँ फुलाटन स्काउट हलमा हुनेछ. श्रोताहरू हजुरहरू पनि आफ्ना बालबालिकाहरूलाई नेपाली भाषा, नेपाली लिपि, कला सिकाउन चाहनुहुन्छ भने हजुरहरूले उनीहरूलाई त्यहाँ लग्न सक्नुहुन्छ. हजुरहरूलाई कन्ट्याक्ट डिटेल चाहिएमा हजुरले भोइस अफ साङ्ग्रिलालाई कन्ट्याक्ट गर्नुहुन्छ अनि हाम्रो पाठशालाको प्रिन्सिपलहरूको हजुरलाई फोन नम्बर दिनेछौँ. श्रोताहरू, हामी कार्यक्रम लगभग एकदम अन्त्यतिर नै आएका छौँ.
साँच्चै नै कुरा गर्दा गर्दा एकदमै अझ पनि कुरा गरौँ जस्तो त लागिरहेको थियो, तर के गर्ने, समयको अभावका कारण हामीले आजको कार्यक्रमलाई सायद मिल्ने भएको भए हामी अवश्य नै गर्ने थियौँ. इन्द्रजी, साँच्चै नै राजुजी, आज हाम्रो स्टुडियोमा आइकन आफ्नो अमूल्य समय हामीलाई दिनुभएकोमा हामी तपाईँलाई एकदमै हाम्रो भोइस अफ साङ्गिलाको तर्फबाट एकदमै धन्यवाद दिन चाहन्छौँ.
अब यो अवसरको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद. यो अद्वितीय अवसर हो, मेरो जीवनमा पहिलोपटक रेडियोमा अनि आएर बोल्नु पाएँ. धेरै धेरै धन्यवाद.
साँच्ची नै, हामी मौका मिल्यो भने आउँदा भविष्यमा पनि अवश्य पनि हाम्रो यो कुराकानीलाई हामी जारी राख्नेछौँ. र कमल, साँच्चै नै अब घडीको सुइतिर हेर्दाखेरि लगभग अब हाम्रो समय चाहिँ सकिन लागिसक्यो कि कसो कमल?
हजुर, एकदम ठिक भन्नुभयो. त्यसै गरी हामी अब आजको स्टुडियोबाट म कमल
अनि म अब बिदा लिन्छौँ.
अर्को आइतबारको हामी फेरि नै आउने नै छौँ. त्यतिन्जेलको लागि नमस्ते.
नमस्ते.